नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 11 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
उम्मेद्वारहरू चुनाव प्रचारमा व्यस्त, आचार संहिताको पालना नगर्नेलाई कार्यवाही गर्ने आयोगको चेतावनी। धादिङमा कांग्रेसद्वारा विद्यालय नै बन्द गरेर चुनाव प्रचारमा स्कूल बसको प्रयोग।
प्रधान न्यायाधीश माथिको महाअभियोग प्रस्ताव गैर कानूनी रहेको भन्दै सर्वोच्चमा रिट दर्ता, रिटमाथि भोलीलाई पेशी तोकियो।
भारतको बाटो हुँदै युएई हुँदै दुबई पुगेका थप 32 महिला नेपाल फर्किए। रोजगारीका लागि विभिन्न देश पुगेका 31 जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने।
सोमालियामा कुपोषित बालबालिकाको संख्या 50% बढ्यो, बालबालिकाको जीवन बचाउन तत्काल कदम चाल्नुपर्ने युनिसेफको भनाई।
र च्याम्पियन्स लिगको सेमी फाइनलमा आज राति मोनाको र युभेन्टस खेल्ने। आइपीएल क्रिकेटमा पुणे विरूद्ध कोलकाता ब्याटिङ गर्दै।
ए तिमीहरू आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तँलाई के को चटा रोयो? उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 वर्ष स्थानीय निकायको चुनाव हुन लागिरहेको, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न। अब लागिरहे नि गाउँतिर यसो हिँडिरहेको नि।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि। कस्तो कुरा गरे बिन्ता तिमीले, यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
पहिलो चरणमा चुनाव हुने 3 प्रदेशका 34 जिल्लामा उम्मेद्वारले प्रचार अभियान तीव्र पारेका छन्। हिजो उम्मेद्वारी दर्ता गरे लगत्तै उनीहरू प्रचारमा जुटेका हुन्। चुनाव प्रचारका लागि 1 हप्ताको मात्र समय रहेकाले पनि उम्मेद्वारहरूलाई सबै मतदातासँग भेट गर्न समस्या छ। वैशाख 31 गते चुनाव हुने 3 प्रदेशका 34 जिल्लाका 283 स्थानीय तहमा हिजो शान्तिपूर्ण तथा उत्साहजनक रूपमा उम्मेद्वारी दर्ता भएको हो। पहिलो चरणमा 4 महानगरपालिका, 1 उपमहानगरपालिका, 92 नगरपालिका र 186 गाउँपालिकामा चुनाव हुनेछ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले निर्वाचन आचार संहिता पालना नगर्ने उम्मेद्वारलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। काठमाडौँमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन ऐन, नियम, कानून र आचार संहिता पालना नगर्ने उम्मेद्वारलाई कड़ा कार्यवाही गरिने बताउनुभयो। यादवले निर्वाचन आचार संहिता पालना नगर्ने उम्मेद्वार चुनावमा विजयी भए पनि उसले कानून पालना गर्न गराउन नसक्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले चुनाव प्रचार प्रसार गर्दा प्रतिस्पर्धीको मान सम्मानमा ख्याल गर्न राजनीतिक दल र उम्मेद्वारहरूलाई आग्रह पनि गर्नुभयो।
तर धादिङमा भने नेपाली कांग्रेसले आचार संहिता विपरीत विद्यालय बन्द गरेर विद्यालयकै बस प्रयोग गरेर चुनाव प्रचार गरेको छ। त्रिपुरा सुन्दरी र सिद्धलेक गाउँपालिकामा उम्मेद्वारी दिन जाँदा नेपाली कांग्रेसले बाल विकास बोर्डिङ स्कूल र शान्ति एकाडेमी बोर्डिङ स्कूल बन्द गरेर दुवै स्कूलका बस प्रयोग गरेको हो। नेपाली कांग्रेस धादिङका सभापति रमेश धमालाले भने यसबारेमा कुनै जानकारी नभएको बताउनुभयो।
यस्तै नेपाली कांग्रेसले बागी उम्मेद्वारी दिएका सबै नेता कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ। भोलि बेलुका 5 बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय भएकोले उम्मेद्वारी फिर्ता लिएर पार्टीका उम्मेद्वारलाई सघाउन कांग्रेसले आग्रह गरेको छ। बागी उम्मेद्वारी फिर्ता नलिने नेता कार्यकर्तालाई पार्टीबाट स्वतः निष्कासन गरिने कांग्रेसले जनाएको छ।
स्थानीय तहको चुनाव हुने तीनवटा प्रदेशका सबै विद्यालय वैशाख 25 31 गतेसम्म विदा हुने भएका छन्। वैशाख 31 गते पहिलो चरणमा प्रदेश नम्बर 3, 4 र 6 स्थानीय तहको चुनाव भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा विद्यालय विदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो। अहिले दिएको विदा बापत अन्य समयमा पढाएर विद्यार्थीलाई त्यसको क्षतिपूर्ति दिइनेछ। कतिपय विद्यालयमा मतदान केन्द्र हुने र चुनावका लागि राजनैतिक गतिविधि पढ्ने भएकाले विद्यालय विदा दिइएको शिक्षा विभागले जनाएको छ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावका लागि उम्मेद्वारी दर्ता गरेपछि मधेसी मोर्चाभित्र विवाद शुरू भएको छ। मोर्चाका शीर्ष नेताहरूले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी राजपाका कुनै पनि नेताहरूले चुनावमा भाग नलिएका बेला फोरमले हिजो उम्मेद्वारी दर्ता गरेसँगै मोर्चाभित्र विवाद शुरू भएको हो। राजपाका नेताहरूले चर्को आलोचना गरेपछि फोरमका अध्यक्ष यादवले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ती आरोपको खण्डन गर्नुभएको छ। उहाँले आफूमाथि लगाइएका आरोप निराधार भन्दै मोर्चा आन्दोलनमै रहेको दावी पनि गर्नुभएको छ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले सदरमुकाम चरीकोटमा नमूना मतदान गरेको छ। नमूना मतदान कार्यक्रमका लागि मतदातादेखि लिएर सुरक्षा अधिकारी पर्यवेक्षक र मतपत्रको व्यवस्था गरिएको थियो। आजको नमूना मतदान कार्यक्रमले वैशाख 31 गते हुने स्थानीय तहको चुनाव सफल पार्न सहयोग पुग्ने जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख जिल्ला निर्वाचन अधिकारी अच्युत राजु प्रेतीले जानकारी दिनुभयो। चुनाव सम्बन्धीका रिपोर्ट केही बेरमा प्रस्तुत गर्नेछौं।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव टंकमणि शर्मा महालेखा परीक्षकमा सिफारिश हुनुभएको छ। आज बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। यसअघि समितिले हिजो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतको नाम सिफारिश गरेको थियो। शर्मा र बस्नेतको अब संसदीय सुनवाई हुनेछ। संसदीय सुनवाई विशेष समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव गैर कानूनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू सुनिल रञ्जन सिंह र कञ्चन कृष्ण नेउपानेले महाअभियोगको विरूद्धमा सर्वोच्च अदालतमा हिजो पेश गरेको रिट निवेदन आज दर्ता भएको हो। रिटमाथि भोलिका लागि पेशी तोकिएको अधिवक्ता सिंहले जानकारी दिनुभयो। प्रधान न्यायाधीश कार्कीलाई महाअभियोग लगाउन भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले संसद सचिवालयमा दर्ता गरेपछि कार्की निलम्बनमा पर्नु भएको छ। रिटमा कांग्रेस र माओवादीको संसदीय दल संसद र सभामुख तथा संसद सचिवालयका महासचिवलाई विपक्षी बनाइएको छ। अदालतमा रहेको विचाराधीन मुद्दामा चित्त नबुझी अरू विषय जोडेर कपोल कल्पित आरोप लगाई महाअभियोगको प्रस्ताव दर्ता गर्न नपाइने रिटमा दावी गरिएको छ। स्वतन्त्र र सक्षम न्यायपालिकामाथि ठाडो हस्तक्षेप र अदालतमा फैसला गर्ने न्यायाधीशको मनोबल गिराउने र मानमर्दन गर्ने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको दावी पनि रिटमा गरिएको छ।
भारतको बाटो हुँदै युएईको दुबई पुगेका 44 नेपाली महिलामध्ये थप 32 आज नेपाल आइपुगेका छन्। 12 महिला हिजै नेपाल फर्किएका थिए। उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट अस्ति सोमबार बेलुकी दुबई पुर्याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरिदिएको थियो। उनीहरूलाई दलालले केन्या लैजाने भनेर दुबई लैजान लागेको खुलेको छ। केन्यामा जाने बित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरू भारतीय विमानस्थलमा सेटिङ मिलाएर उनीहरूले भारतको विमानस्थलमा सेटिङ मिलाएर गएको अनुसन्धानको क्रममा खुलेको छ। नेपाल फिर्ता भएका महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपूछ गरेपछि माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गंगाराम गेलालले जानकारी दिनुभयो। फिर्ता हुनेमा कञ्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक लगायत जिल्लाका महिला रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले समेत यो घटनाको अनुसन्धान शुरू गरिसकेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो। अध्यागमन विभागका महानिर्देशक गेलालले यो घटनाबाट भारत हुँदै अवैध रूपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकोले त्यसलाई रोक्न मन्त्रालय मार्फत कूटनीतिक ढंगले भारत सरकारसँग कुरा गर्नुपर्ने बताउनुभयो। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदार पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैध रूपमा खाडीमा जानेको संख्या बढ्दै गएको छ।
यसैबीच रोजगारीका लागि विभिन्न देश पुगेका 31 जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने विदेश स्थित नेपाली नियोगहरूले जनाएका छन्। उनीहरूमध्ये 17 जनालाई अदालतले मृत्युदण्डको सजाय हुने फैसला सुनाइसकेको छ। मृत्युदण्डको सजाय पाएकाहरूले जस्तै अभियोग ती 14 जनालाई पनि लागेको छ। विदेश स्थित नेपाली दूतावास र अन्य नियोगहरूले झण्डै 30 करोड़ रूपियाँ बराबर ब्लड मनी र जरिवाना तिर्न सके मृत्युदण्ड र जन्मकैद काटिरहेका कतिपयलाई स्वदेश फर्काउन सकिने जनाएका छन्। जरिवाना बापतको रकम तिर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ सुशील ढुङ्गानाले बताउनुभयो। मृत्युदण्ड जन्मकैद र सामान्य अभियोगमा जेल सजाय काटिरहेका नागरिकलाई समेत स्वदेश फर्काउने विषयमा सम्बन्धित गन्तव्य देशका सरकारसँग आग्रह गर्नका लागि तयारी चलिरहेको पनि ढुङ्गानाले जानकारी दिनुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर खाली सके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुशीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागू हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आचार संहिताका पालना नगर्नेलाई कार्यवाही गर्ने निर्वाचन आयोगको चेतावनी, धादिङमा कांग्रेसद्वारा विद्यालय नै बन्द गरेर चुनाव प्रचार प्रसारमा स्कूल बसको प्रयोग, प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्ताव गैर कानूनी रहेको भन्दै सर्वोच्चमा रिट दर्ता, भारतको बाटो हुँदै दुबई पुगेका थप 32 जना महिला नेपाल फर्किए लगायतका खबर प्रस्तुत
गर्यौं।
विकासको पहल, चुनावी चहल पहल।
चौतिस जिल्लामा हिजो उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भएसँगै 20 वर्षपछि हुन लागेको स्थानीय तहको चुनाव सुनिश्चित भएको छ। मनोनयन समय शुरू हुनु अघिसम्म पनि चुनाव हुने नहुने अन्यल थियो, तर सरकार, राजनीतिक दल र निर्वाचन आयोगको दृढताका कारण अब भने चुनाव मार्फत स्थिरताको ढोका खुल्न लागेको आभास हुन थालेको छ। प्रकाश ढकालको रिपोर्ट।
हर्षोल्लासका साथ पहिलो चरणका लागि मनोनयन दर्ता भएसँगै स्थानीय चुनावको पर्खाइमा रहेका मतदाता र दलका कार्यकर्ताको प्रतीक्षाको घड़ी सकिने लागेको छ। तर हिजो बिहान उम्मेद्वारी दर्ता गर्ने बेलासम्म पनि उम्मेद्वारहरू नै चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यलमा थिए, जसका कारण ठूला दलले मुख्य मुख्य ठाउँमा मनोनयनको समय सकिने लाग्दा उम्मेद्वारी तयार गरेर हतार हतार दर्ता गरे। यस्तै अन्यलताका बीच चुनावी प्रक्रिया अगाडि बढेपछि अब भने लामो समय अवरूद्ध भएको स्थानीय प्रतिनिधि चयन र विकासको ढोका खुलेको धेरैले अनुभूति गरेका छन्। अनेकौं आशंका बीच चुनावको सुनिश्चितता हुनुमा सरकार, राजनैतिक दल र निर्वाचन आयोगको भूमिका महत्वपूर्ण छ। संविधान संशोधन नभई चुनाव हुनै हुन्न भन्ने दलहरू स्वयं नै उम्मेद्वारी दर्तामा अघि देखिए भने अरू केही दलले आफ्नो तर्फबाट उम्मेद्वारी नदिए पनि मनोनयनलाई मौन समर्थन गरे। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव:
संविधान संशोधनका विधेयक सहमतिका आधारमा संसदमा पेश भइसकेको छ र त्यसलाई पनि पारित गराउने र मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायहरूले उठाएका मुद्दालाई सम्बोधन गराउन एकापट्टि हाम्रो संघर्ष छ, जारी नै छ। अर्कोतर्फ यो चुनाव निर्वाचन प्रक्रिया र जनताको विकास निर्माणसँग प्रत्यक्ष जोडिएको र यो पनि एउटा संघर्ष नै हो, त्यसकारणले हामीले तीनटै कुरालाई सँगसँगै लैरहेछौं।
संविधान संशोधन प्रक्रियामा गएपछि पहिलो चरणको चुनावका लागि ढोका खोलेका मधेस केन्द्रित दलको माग पूरा गर्न पछि नहटेको सरकारले जनाएको छ। दोस्रो चरणको चुनाव अघि नै संशोधनलाई टुङ्गो लगाउन आफूहरू लागि परेको दावी गर्नुहुन्छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक:
निर्वाचनको परिस्थिति वातावरण निर्माण गर्ने कुरामा पनि हामी लागिरहेका छौं र त्यसका लागि व्यवस्था विकास संसदमा संविधान संशोधनको विधेयक विचाराधीन छ। निर्वाचनको प्रक्रिया अगाडि बढेको छ, हामी व्यवस्था विकास संसदमा विचाराधीन संविधान संशोधनको विषयलाई पनि अगाडि बढाएर यो दुईटै चरणमा तोकिएको निर्वाचनलाई सफल गर्ने काममा हामी अगाडि बढ़िराखेका छौं।
मनोनयनको एक दिन अघि मात्रै धेरैलाई आश्चर्यमा पार्ने गरी प्रधान न्यायाधीश सुशीला कार्की विरूद्ध सत्तारूढ़ दलले नै महाभियोग प्रस्ताव दर्ता गरेपछि चुनावी माहौल भाँडिने हो कि भन्ने धेरैलाई लागेको थियो। तर प्रमुख प्रतिपक्षी दल र महाभियोग लगाउने दुवै पक्षले प्रस्तावको पक्ष विपक्षमा कड़ा रूपमा उभिए पनि यो विवादलाई एकातिर थन्क्याएर उनीहरू चुनावमा होमिए। चुनावको अर्को महत्वपूर्ण चुनौतीका रूपमा औल्याइएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कतै पनि अवरोध गरेन। सबै दलको साथ, सक्रियता र समर्थनले गर्दा लामो अन्यलता र प्रतीक्षापछि स्थानीय तहको चुनाव हुने पक्का भएको छ।
स्थानीय तहको चुनावमा मतदाताको भोट तान्न मुख्य राजनैतिक दलहरूले महत्वाकांक्षी र पूरा गर्नै नसक्ने खालका आर्थिक एजेण्डा प्रस्तुत गरेका छन्। आउँदा 10 वर्षमा प्रति व्यक्ति आय 5,000 अमेरिकी डलर अर्थात 5 लाख पुर्याउनेदेखि दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नेसम्मका महत्वाकांक्षी सपना बाँडेका छन्। मुख्य दलको घोषणा पत्रमा के छन् त मुख्य आर्थिक एजेण्डा? थप विवरणसहित साथी पीटी लुप्छन्।
संसदको ठूलो दल नेपाली कांग्रेसले ल्याएको घोषणापत्रमा हरेक वर्ष 100 अर्ब बराबरको विदेशी लगानी भित्र्याउने, सरकारी र निजी लगानीले वर्षेनी 3 लाख भन्दा बढ़ीलाई रोजगारी सिर्जना गर्ने, 10% आर्थिक वृद्धि हासिल गर्ने, सबै नेपालीलाई मध्यम वर्गीय स्तरको बनाउने, मध्यम आय भएको गतिशील राष्ट्र बनाउने 10 वर्षे योजना अगाडि सारेको छ। भूकम्पबाट प्रभावित बाहेकको मतदाताको मत तान्न कांग्रेसले भूकम्प नगएको क्षेत्रका घरलाई समेत 50,000 दिने घोषणा गरेको छ। यो प्रतिबद्धता पत्र मात्र नभई कार्यान्वयन गर्न सकिने संकल्प भएको कांग्रेसको दावी छ। कांग्रेस नेता महेश आचार्य:
कम्तीमा 7-10% सम्मको आर्थिक वृद्धि दर हासिल गर्नुपर्ने चाहिँ हुन्छ र यसबाट यो उच्च दरको आर्थिक वृद्धि दरबाट हामीले वर्षेनी 3 लाख नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सक्ने, यसो गर्नका निम्ति ठूलो मात्रामा चाहिँ लगानी चाहिँ चाहिन्छ। यो प्रतिबद्धता पत्र मात्रै होइन मित्रहरू, यो कार्यान्वयन गर्न सकिने संकल्प हो भन्ने कुरा म राख्न चाहिँ चाहन्छु, यो हासिल गर्न सकिन्छ।
एमाले भने 5 वर्षको अवधिमै नेपाली अर्थतन्त्रलाई प्रति व्यक्ति आमदानीका दृष्टिले दक्षिण एसियाको अग्रणी स्थानमा पुर्याइने, आउँदो 10 वर्षमा प्रति व्यक्ति आमदानी 5,000 अमेरिकी डलर भन्दा माथि पुर्याउने दावी गरेको छ। आगामी 5 वर्षभित्र सम्पन्न हुने गरी उच्चस्तरको प्रविधि प्रयोग गरेर सबै राजमार्गहरूको विस्तार तथा स्तरोन्नति गर्ने कामलाई उच्च महत्वका साथ अघि बढाउने एमालेको योजना छ। एमाले नेता प्रदीप गेवाली:
यत्रो वर्ष पश्चात पनि सधैँभरि गरीब 5 वर्षमा अति अल्प विकसित राष्ट्रको दर्जाबाट मुक्त हुने, स्तरबाट माथि आउने
दस वर्षमा प्रति व्यक्ति $5,000 आमदानी सहित मध्यम आय भएको मुलुकमा लैजाने र 25 वर्षमा नेपाललाई विकसित राष्ट्रको दर्जामा $15,000 भन्दा माथि आमदानी सहितको विकसित राष्ट्रको दर्जामा लैजाने र हामीले नेपाललाई हाम्रै अठोटमा एउटा नयाँ त्यो ढंगले अगाडि बढाउनेछौ।
मुख्य दलहरूको घोषणा पत्र को भन्दा को कम भन्ने तरिकाले सार्वजनिक भइरहेको छ। प्रतिबद्धता पत्र सार्वजनिक गर्न बाँकी रहेको माओवादी केन्द्रले भने स्थानीय तहलाई लोभ्याउने गरी प्रतिबद्धता पत्र तयार पारेको छ। माओवादी केन्द्रले स्थानीय तहको चालू कार्य प्रारम्भ गर्नका लागि प्रत्येक स्थानीय तहका लागि तत्काल 1 करोड़ सिधै निकास गरिने र आगामी वर्षमा कुल बजेटको कम्तीमा 80% पूँजीगत बजेट स्थानीय तहमा उपलब्ध गराउने गरी निर्वाचन प्रतिबद्धता तयार गरेको छ। नयाँ शक्ति पार्टीले पनि देशलाई 5 वर्षभित्र अल्प विकसित देशको समूहबाट बाहिर निकाल्ने, 15 वर्षभित्र मध्यम आय स्तर भएको देश बनाउने, 25 वर्षभित्र विश्वका विकसित देशहरूको हाराहारीकै समृद्धि हासिल गर्ने संकल्प लिएको छ। नयाँ शक्तिले 5 वर्षमा प्रति व्यक्ति आमदानी $2,000 पुर्याउने, 15 वर्षमा प्रति व्यक्ति आमदानी $6,000 र 25 वर्षमा $15,000 पुर्याउने सपना बाँडेको छ। नेपालीको प्रति व्यक्ति वार्षिक औसत आमदानी अहिले झण्डै 80,000 रूपियाँ छ। दलहरूले भने जस्तै आगामी 10 वर्षमा प्रति व्यक्ति आमदानी $5,000 पुर्याउने हो भने औसतमा प्रति वर्ष झण्डै 20% दरले आमदानी बढ़ाउँदै लैजानुपर्नेछ। जबकि सरकारले तयार पारेको भिजन 30 आउँदो 13 वर्षमा नेपालीको प्रति व्यक्ति आय $3,000 पुर्याउने लक्ष्य छ। स्रोत र रणनीति बिनाका महत्वाकांक्षी आर्थिक एजेण्डा पूरा गर्न असम्भव र मतदातालाई लोभ्याउने मेलो मात्र हुने विश्लेषकहरू बताउँछन्। तैपनि स्थानीय तहको चुनावपछि गाउँ ठाउँमा विकास निर्माणको काम र आर्थिक गतिविधि बढ्ने चाहिँ निश्चित छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेद्वारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनीतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुनसरीमा तातो पानीमा डुबेर एक बालकको ज्यान गएको छ। कोशी गाउँपालिका तीनका जियाउद्दिन अन्सारीका सात महिना छोरा नसिम अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। काखमा बच्चा लिएर चिउरा बनाउनको लागि धान तयारी गर्ने बेलामा बच्चा काखबाट तातो पानीमा खसेको गाउँले बताएका छन्।
126 किलो चरेससहित प्रहरीले चितवनमा दुईजनालाई पक्राउ गरेको छ। नाचारख 3630 नम्बरको ट्रकबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। पक्राउ पर्नेमा ट्रक चालक बाराका मोझर मन्सुर र अजय कुमार राम रहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राविधिक शिक्षाको विकासको महत्वपूर्ण आधार तयार पार्न सरकारले नीतिगत र कानूनी आधार तयार पारेको बताउनु भएको छ। महेन्द्रनगरको सर्वदलीय टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले महेन्द्रनगरमा आयुर्वेदिक कलेज स्थापना गर्न आफूले विशेष पहल गर्ने बताउनुभयो।
आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौँमा बिहान प्रभात फेरी गर्यो। संवेदनशील समयका लागि संवेदनशील विचार, शान्तिपूर्ण समावेशी र न्यायपूर्ण समाजमा मीडियाको भूमिका भन्ने नाराका साथ नयाँ बानेश्वरबाट शुरू भएको प्रभात फेरि माइतीघर मण्डलामा आएर कोण सभामा परिणत भएको थियो।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत आयोजनाले 50% भन्दा बढी मुआवजा वितरण गरेको जनाएको छ। आयोजनाको प्रभावित एवं डुबान क्षेत्रका बासिन्दालाई वितरण गर्नुपर्ने 60 करोड़ रूपियाँ मुआवजा मध्ये हालसम्म 32 करोड़ रूपियाँ मुआवजा वितरण गरिएको आयोजनाले जानकारी दिएको छ।
इलामको फिकल बजारमा अत्याधुनिक बस पार्क बनाउन स्थानीय बासिन्दाले 10 रोपनी भन्दा धेरै जग्गा दान गरेका छन्। बस पार्क निर्माणका लागि उत्तम कुमार श्रेष्ठ, रोशन श्रेष्ठ र मीना कुमारी श्रेष्ठले 3-3 रोपनी जग्गा दिनुभएको छ भने श्याम कुमार घिमिरेले 2 रोपनी जग्गा दान दिनुभएको छ।
फेसबुकमा टेकबहादुर ओली लेख्नुहुन्छ, चुनावले हाम्रो घर आँगनमा सिंहदरबार ल्याउँदैछ, तपाईँको घर आँगनको मुहार फेर्न महत्वपूर्ण भूमिका खेल्नेछ, त्यसैले योग्य सक्षम विकास प्रेमी उम्मेद्वारलाई मतदान गरी आफ्नो घर आँगनको मुहार बदल्नुहोस्।
पाल्पाकी अनिता खनालले ट्वीट गर्नुभएको छ, भोट दिनु छ तर आफ्नो गाउँबाट उठेका उम्मेद्वार पैसा र चिन्जानको भरमा उठेका छन्, यस्ता व्यक्तिलाई कसरी भोट दिनु।
फेसबुकमै कपिल वस्तुको मधुबन कि नीलम कुँवर लेख्नुहुन्छ, गाउँपालिकाको प्रमुख, नगरपालिकाको प्रमुख, उपमहानगरपालिकाको प्रमुखमा पुरुषको मात्रै बाहुल्यता किन, राजनीतिक दलले सबै ठाउँमा महिलालाई उपप्रमुख मात्र दिए यही हो महिला अधिकार, मात्र भाषणमा सीमित, हरेक कुरा व्यवहारमा लागू छैन।
धादिङमा नेपाली काँग्रेसले निर्वाचन आचार संहिता विपरीत विद्यालय नै बन्द गरेर विद्यालयको बस चुनाव प्रचारमा लगेको खबर उज्यालो अनलाइनमा पढेर सन्तोष लेख्नुहुन्छ, सबैभन्दा पुरानो पार्टी काँग्रेसले नीति नियम मानेको भए अहिलेसम्म यो देशको हालत यसो भइरहन्थ्यो र। यसै विषयमा शेषराज पौडेल व्यङ्ग्य गर्नुहुन्छ, कानूनभन्दा माथि भएको पार्टीले विद्यालयको बस प्रयोग गरेस् कि हेलिकप्टर, कसले रोक्न सक्छ र।
अनि फेसबुकमा दिप्सन भट्ट लेख्नुहुन्छ, सबैतिर चुनावको माहौल छाएसँगै प्रत्येक क्षेत्रमा नागरिकको मनोभावना बुझेर काम गर्ने र समुदायको विकास गर्ने नेतृत्व पाओस्, ताकि पहिले झैं भाषण कलामा पोख्त र आफ्नो दुनो सोझ्याउने भ्रष्ट नेतालाई जिताए जस्तो चुनाव नहोस्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अफ्रिकी देश सोमालियामा कुपोषित बालबालिका गएको वर्षको तुलनामा 50% बढ़ेको अध्ययनले देखाएको छ। राष्ट्रसंघीय बालकोष युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो वर्ष सोमालियाका 14 लाख बालबालिका कुपोषित भएका छन्। तीमध्ये 2,50,000 बालबालिकामा कड़ा खाले कुपोषण रहेको र त्यसले बालबालिकाको ज्यानै लिन सक्ने प्रतिवेदनमा उल्लेख छ। सोमालियाका लागि युनिसेफका प्रतिनिधि स्टेभेन लरेन्स ले खडेरी, रोगव्याधि तथा विस्थापनका कारण बालबालिकाले पोषणयुक्त खानेकुरा खान नपाएको र त्यसैका कारण कुपोषणले ग्रस्त पारेको बताउनुभयो। बालबालिकाको जीवन बचाउन तत्काल कदम चाल्नुपर्ने लरेन्सको भनाई छ। लगातार 3 वर्षदेखि जारी खडेरीपछि सोमालियालाई यसअघि नै राष्ट्रसंघले भोकमरीग्रस्त देश घोषणा गरिसकेको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। वैशाख 30 गतेदेखि हुने भनिएको दोस्रो राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियनशीप दोस्रो पटक स्थगित भएको छ। वैशाख 30 गते स्थानीय चुनाव हुने भएपछि च्याम्पियनशीप जेठमा गर्ने निर्णय भएको थियो, तर सरकारले जेठ 31 गते दोस्रो चरणको चुनाव गर्ने मिति तोकेकाले प्रतियोगिता स्थगित गर्नु परेको आयोजकले जनाएको छ।
च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमी फाइनलको पहिलो लेगमा आज युभेन्टस र मोनाकोले खेल्दैछन्। खेल मोनाकोको घरेलु मैदानमा राति 12:30 बजेपछि शुरू हुनेछ। मोनाकोले बुरुसिया डटमन्ड तथा युभेन्टसले बार्सिलोनालाई हराएर सेमी फाइनलमा पुगेका हुन्। पहिलो सेमी फाइनलको पहिलो लेगमा गए राति रियल मड्रिडले एथलेटिको मड्रिडलाई 3-0 हराएको थियो।
र इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा अहिले कोलकाता नाइट राइडर्स र राइजिङ पुणे सुपर जायन्ट्स बीच प्रतिस्पर्धा भइरहेको छ। पुणेले टस जितेर फिल्डिङ रोजेपछि कोलकाताले घरेलु मैदानमा ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 2.5 ओभरको खेल सकिँदा 1 विकेट गुमाएर 13 रन बनाएको छ। उसका सुनिल नारायण 0 रनमै आउट भएका छन्। अहिले गौतम गम्भीर र सेल्डोन ज्याक्सन खेलिरहेका छन्। खेलको अपडेटका लागि तपाईँले मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्न सक्नुहुन्छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उम्मेद्वारहरू चुनाव प्रचारमा व्यस्त, आचार संहिताको पालना नगर्नेलाई कार्यवाही गर्ने आयोगको चेतावनी। धादिङमा कांग्रेसद्वारा विद्यालय नै बन्द गरेर चुनाव प्रचारमा स्कूल बसको प्रयोग।
प्रधान न्यायाधीश माथिको महाअभियोग प्रस्ताव गैर कानूनी भएको भन्दै सर्वोच्चमा रिट दर्ता, रिटमाथि भोलिलाई पेशी तोकियो।
भारतको बाटो हुँदै दुबई पुगेका थप 32 जना महिला नेपाल फर्किए। रोजगारीका लागि विभिन्न देश पुगेका 31 जना नेपालीलाई मृत्युदण्डको सजाय हुन सक्ने।
सोमालियामा कुपोषित बालबालिकाको संख्या 50% बढ्यो। बालबालिकाको जीवन बचाउन तत्काल कदम चाल्नुपर्ने युनिसेफको भनाई।
र च्याम्पियन्स लिगको सेमी फाइनलमा आज राति मोनाको र युभेन्टसले खेल्ने आईपीएल क्रिकेटमा पुणे विरूद्ध कलकत्ताले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।